नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
मधेसका प्रभावित जिल्लामा सद्भाव कायम गर्न सरकारको बहुपक्षीय पहल। देवानगंजका पीडित परिवारसँग सहमति। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा शीर्ष नेता र सांसदहरूसँग सघन परामर्श।
पाकिस्तानको ब्रोड पिकमा बेपत्ता पर्वतारोहीको खोजी तथा उद्धार कार्य तीव्र। कूटनीतिक टोली र उच्च हिमाली उद्धार टोली परिचालन। ख्यातिप्राप्त आरोही निर्मल पूर्जा सहितका आरोहीको उद्धारका लागि हेलिकप्टर र ड्रोन प्रयोग।
अन्तर्राष्ट्रिय प्रसङ्गमा मोरक्कोबाट स्पेनको सिउटा प्रवेश गर्ने आप्रवासीको संख्यामा वृद्धि। 9 जनाको मृत्यु। सिउटामा राष्ट्रिय आपतकाल घोषणा गर्न माग।
खेल प्रसङ्गमा वरिष्ठ सल्लाहकारको राजीनामा पछि फिफा अध्यक्ष इन्फान्टिनो संकटमा। विश्वकपमा निजी लगानी भित्र्याउने फिफाको प्रस्ताव प्रति महासंघको तीव्र विरोध।
र आज शुक्रबार। शुक्रबारको कला साहित्यमा परम्परागत समस्या केन्द्रित सोचलाई बदलेर सम्भावना र सहकार्यमा आधारित नेतृत्व कसरी निर्माण गर्ने, डाक्टर आरसी लामिछानेद्वारा लिखित नयाँ पुस्तक प्रशंसनीय नेतृत्वमाथि विमर्श।
कार्यक्रम सुरु गरौँ। मधेसका प्रभावित जिल्लामा सद्भाव कायम गर्न सरकारको बहुपक्षीय पहल सम्बन्धी प्रसङ्गबाट। सुनसरीको देवानगंजबाट सुरु भएर पूर्वी तथा मध्य तराईका केही जिल्लामा फैलिएको साम्प्रदायिक तनाव मत्थर पार्न सरकार र नागरिक स्तरबाट प्रयासहरू तीव्र पारिएका छन्। देवानगंज घटनामा ज्यान गुमाएका 2 युवकका परिवारसँग गृहमन्त्री सुदन गुरुङले हिजो मध्यराती लिखित सहमति गर्नुभएको छ। यता सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसका शीर्ष नेता र सांसदहरूसँग सघन छलफल गर्नुभएको छ भने धार्मिक अगुवा र नागरिक समाजले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। थप सामग्रीसहित सहकर्मी सुनिता पोखरेल।
सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्गहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकहरूलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो। छलफलमा सहभागी नेताहरूले सरकारको सक्रियतालाई सकारात्मक भन्दै मधेसका विगतका सम्झौता कार्यान्वयन र निष्पक्ष छानबिनको माग गरे। यता गृहमन्त्री सुदन गुरुङ आफै घटनास्थल पुग्नु भएको छ। बिहिबार राति देवानगंज पुग्नुभएका गृहमन्त्री गुरुङले मृतक ओम प्रकाश र जयप्रकाश मेहताका परिवारसँग 4 बुँदे सहमति गर्नुभएको छ। सहमति अनुसार सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई जनही 10 लाख रुपियाँ राहत दिने र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। गृह प्रशासन पुगेर सहमति गरेपछि तराईका प्रभावित जिल्लाहरूमा स्थिति केही शान्त बनेको छ भने कर्फ्यूको क्षेत्र र समय घटाइएको छ। यता काठमाडौँमा भने राजनीतिक तहमा सघन परामर्श जारी छ। उता काठमाडौँको माइतीघरमा नागरिक अगुवाहरूले एक नेपाली साझा जिम्मेवारीको नारासहित विशाल सद्भाव र्याली निकालेर सामाजिक एकताको सन्देश दिएका छन्। तराई मधेसमा उत्पन्न परिस्थितिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले पनि आफ्ना जनप्रतिनिधि र कार्यकर्ताहरूलाई शान्ति सद्भाव कायम राख्न सक्रिय हुन निर्देशन दिएको छ। आज सानेपा स्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यम मार्फत कोशी र मधेस प्रदेशका सरकार, स्थानीय जनप्रतिनिधि तथा पार्टी पदाधिकारीहरूसँग सम्वाद गर्दै सभापति गगन थापाले सद्भाव भड्काउने काममा नलाग्न चेतावनी दिनुभयो। आगो जसले लगाएको भए पनि निभाउने जिम्मेवारी कङ्ग्रेसको हो भन्दै सभापति थापाले भन्नुभयो, हामी अभिभावक हौ, सम्हाल्ने शक्ति हामी भएकाले जिम्मेवारी निर्वाह गर्नुपर्दछ। सामाजिक सञ्जालमा आउने सूचनाहरूलाई तथ्य र विवेकका आधारमा भेरिफाई नगरी लहरमा धारणा बनाउने वा टिप्पणी गर्ने काम कसैले नगरौं। सभापति थापाले सद्भाव खलबल्याउने कार्यमा संलग्नता देखिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी दिँदै जनप्रतिनिधिहरूलाई संयमित भएर स्थिति सम्हाल्न आग्रह गर्नुभएको छ। यसैबीच गृह मन्त्रालयले गठन गरेको सहसचिव भूपेन्द्र थापा नेतृत्वको अनुसन्धान टोलीले घटनास्थलको प्रारम्भिक छानबिन सकेको छ। प्रभावित क्षेत्रमा 4 सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित छन्। राजनीतिक संवाद, प्रशासनिक सहमति र नागरिक स्तरको ऐक्यबद्धतापछि तराई मधेसका प्रभावित क्षेत्रहरूमा शान्ति र भरोसा फर्कने अपेक्षा गरिएको छ। सदियौंदेखि कायम रहँदै आएको धार्मिक तथा सामाजिक सद्भावलाई कायम राख्दै भ्रम र अपवाहबाट जोगिन सम्पूर्ण नागरिक माझ हामी पनि हार्दिक अपिल गर्दछौँ।
सरकार गठन भएको चार महिनासम्म सिंहदरबार र बालुवाटारको प्रशासनिकमा सीमित रहेको आरोप खेपिरहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्ला दिनमा देखाउनु भएको तीव्र राजनीतिक सक्रियताले राष्ट्रिय राजनीति र सङ्कट व्यवस्थापनमा सकारात्मक सन्देश प्रवाह गरेको छ। कोशी र मधेस प्रदेशका केही क्षेत्रमा फैलिएको साम्प्रदायिक तनाव र सामाजिक असन्तुलनलाई सम्बोधन गर्न प्रधानमन्त्री शाहले लिनुभएको अग्रसरता, उच्च स्तरीय संवाद र रणनीतिक पहल कदमीलाई राजनीतिक वृत्तमा परिपक्व कदमका रूपमा हेर्न थालिएको छ।
कोशी र मधेसका जिल्लाहरूमा साम्प्रदायिक रूपमा समस्या देखिएपछि प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएर शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न राज्य समेतका सम्पूर्ण अङ्गहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्नुभयो। लगत्तै गृहमन्त्री सुदन गुरुङलाई सोझै घटनास्थल सुनसरीको देवानगंजमा खटाएर पीडित पक्षसँग वार्ता गराउनु र सात बुधे सहमति कायम गराउनु उहाँको व्यवहारिक एवं नतिजामुखी कदम थियो। सामाजिक सञ्जालमा भ्रम र अपवाह फैलिरहेको संवेदनशील घडीमा प्रधानमन्त्री शाह आफै अघि सरेर देशवासीका नाममा सम्बोधन गर्नुभयो। उहाँले नागरिकहरूलाई सामाजिक सद्भाव नबिगारौं, आधिकारिक सूचनामा मात्र विश्वास गरौं भन्दै संयमता अपनाउन अपील गर्नुभयो। उहाँको यस सम्बोधनले तनावग्रस्त क्षेत्रमा राज्यको उपस्थिति र अभिभावकत्वको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेलेको छ। प्रधानमन्त्री बने यता राजनीतिक भेटघाटबाट टाढा रहनुभएका शाहले परिस्थितिको गम्भीरतालाई बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास पुगेर परामर्श गर्नु भए भने उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग पनि टेलिफोन संवाद गर्नुभयो। देश संकटमा परेका बेला संवैधानिक निकायका प्रमुखहरूसँग समन्वय बढाउनुले लोकतान्त्रिक अभ्यास र उच्च स्तरीय संवादप्रति सरकारको दायित्वलाई पुष्टि गरेको छ।
विश्वको 12 अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित 8047 मिटर अग्लो ब्रोड पिकमा हिजो बिहिबार मध्याह गएको विनाशकारी हिम पहिरोले सिङ्गो पर्वतारोहण जगतलाई नै स्तब्ध बनाएको छ। प्रसिद्ध कीर्तिमानी आरोही निर्बल पूर्जा निम्स दाईको नेतृत्वमा रहेको 10 जनाको अन्तर्राष्ट्रिय आरोही टोली 6600 मिटरको उचाइमा हिम पहिरोमा परि बेपत्ता भएको छ। अहिलेसम्म 4 जना आरोहीको शव फेला परेको पुष्टि भए पनि उनीहरूको पहिचान र सङ्कलन हुन बाँकी छ। बाँकी 6 जनाको खोजीका लागि पाकिस्तानी सेनाका हेलिकप्टर, ड्रोन र K2 आधार शिविरमा रहेका अनुभवी शेर्पा टोली परिचालन गरिएको छ। काठमाडौँबाट मिङमा डेभिड शेर्पा सहितको टोली समेत पाकिस्तान प्रस्थान गर्दैछ। यसैबीच परराष्ट्र मन्त्रालयले पाकिस्तान स्थित ब्रोड पिकमा हिम पहिरोमा 6 जना नेपाली गएको घटनामा पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ। मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इस्लामाबाद स्थित नेपाली दूतावासले पाकिस्तान सरकारका सम्बन्धित निकाय तथा अल्पाइन क्लब अफ पाकिस्तानसँग समन्वय गर्दै प्रभावित सबै आरोहीको शीघ्र र सुरक्षित उद्धारका लागि पहल गरिरहेको उल्लेख गरेको छ। प्रस्तुत छ यसै सन्दर्भमा तयार पारिएको यो विशेष रिपोर्ट। प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
अवसरहरू चिच्याएर आउँदैनन्, तिनले सुस्तरी ती व्यक्तिहरूलाई सङ्केत गर्छन् जो पहिलेदेखि नै चुपचाप काम गरिरहेका हुन्छन्। पाकिस्तान प्रस्थान गर्नुअघि निर्मल पूर्जाले सामाजिक सञ्जालमा लेखेका यी शब्दहरू अहिले धेरैका लागि भावुक बनाउने माध्यम बनेका छन्। सुरुमा गासर ब्रुम 2 मात्र चढ्ने योजना बनाउनु भएका पूर्जाले बिना अक्सिजन 14 वटै 8000 मिटर भन्दा अग्ला हिमाल 2 पटक आरोहण गर्ने कीर्तिमान नजिक पुग्न ब्रोड पिक रोज्नु भएको थियो। तर हिजो मध्याह करिब 6600 मिटरको उचाइमा पुग्दा अचानक खसेको विशाल हिम पहिरोले 10 जना आरोहीको टोलीलाई एकैछिनमा बेपत्ता बनाइदियो। हिम पहिरोमा परि बेपत्ता हुने 10 जनाको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी नागरिक रहेका छन्। नेपाली आरोहीहरूमा निर्मल पूर्जा निम्स दाई, पूरबहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहनु भएको छ। यसै गरी विदेशी आरोहीहरू सोहेल साखी पाकिस्तानबाट, नादिरा अहमद ओमानबाट, मेलोरी गाइस अमेरिकाका र वाङ जोन चीनको हुनुहुन्छ। आज अपराह्नसम्म 4 जना आरोहीको शव हिम पहिरो गएको क्षेत्र नजिकै फेला परेको छ। तर कठिन भौगोलिक बनावट र मौसमका कारण शव सङ्कलन गर्न सकिएको छैन। अल्पाइन क्लब अफ पाकिस्तान एसिपीका अनुसार चारवटा जिपिएस ट्र्याकरहरू सक्रिय देखिएका छन्, तर तिनमा कुनै हलचल दर्ता भएको छैन। ती ट्र्याकरहरू पुग्न अक्सिजन सहित करिब 4 घण्टाको पैदल यात्रा आवश्यक पर्ने बताइएको छ। यसैबीच उद्धारलाई पनि तीव्र बनाइएको छ। पाकिस्तानी सेनाका 2 रेस्क्यू हेलिकप्टर, ड्रोन र स्थलगत टोली खटाइएको छ। नेपालबाट प्रतिनिधि सभाका सांसद तथा आरोही मिङमा डेभिड शेर्पा र उच्च हिमाली क्षेत्रको अनुभव भएका पाइलट सहितको 3 टोली पाकिस्तान प्रस्थान गर्दैछ। केटु हिमालमा आरोहणका लागि पुगेको इलाइट एक्सपिडिसन र 7 ट्रेक्सको टोली आरोहण स्थगन गरी ब्रोड पिकतर्फ फर्किएको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै इस्लामाबाद स्थित नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय गरिरहेको छ। आधिकारिक सूचना बाहेक अन्य भ्रमपूर्ण समाचारमा विश्वास नगर्न मन्त्रालयले आग्रह गरेको छ। स्याटेलाइट डेटामा अझै पनि केही हलचल र सङ्केतहरू देखिएकाले उद्धार टोली आशावादी छ। प्रतिकूल मौसम र अत्याधिक उचाइका बीच भइरहेको यो खोजी अभियानबाट छिटै सकारात्मक खबर आओस् भन्ने प्रार्थना सिङ्गो देशले गरिरहेको छ।
पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रड पिकमा हालै गएको भीषण हिम पहिरो र बेपत्ता आरोहीहरूको खबरले सम्पूर्ण पर्वतारोहण जगतलाई स्तब्ध बनाएको छ। विश्वका 14 8000 हिमाल दोहोऱ्याएर चढ्ने ऐतिहासिक लक्ष्यका साथ निस्किएका कीर्तिमानी आरोही निर्मल पूर्जा अर्थात् निम्स दाई सहितको टोली यो हिम पहिरोको चपेटामा परेको छ। केटुको छिमेकमा रहेको यो हिमाललाई धेरै तुलनात्मक रूपमा सजिलो मान्छन्, तर ब्रड पिक वास्तवमै सुरक्षित छ त? आखिर कस्तो छ यसको प्राविधिक धरातल र यसको जोखिम?
चीन र पाकिस्तानको सीमा क्षेत्रमा रहेको ब्रड पिकलाई स्थानीय बाल्टी भाषामा फल्चन काङ्ग्री भनिन्छ। 1892 बेलायती अन्वेषक विलियम मार्टिन कन्वेले यसको 2 किलोमिटर चौडा शिखर रिज देखेर यसको नाम ब्रड पिक राख्नु भएको थियो। 8047 अग्लो मुख्य शिखर, 8016 सेन्ट्रल शिखर र 7550 नर्थ शिखर गरी यसका 3 मुख्य चुचुरो छन्। 1957 अस्ट्रियन टोलीले बिना अक्सिजन पहिलो पटक सफल आरोहण गरेपछि यो हिमाल पर्वतारोहीको प्रमुख रोजाइमा पर्दै आएको छ। पर्वतारोहणको भाषामा ब्रड पिकलाई केटु भन्दा कम प्राविधिक मानिन्छ। धेरै जसो आरोहीहरू केटु चढ्नु अघि शरीरलाई उच्च उचाइ अनुकूल बनाउन यहाँ अभ्यास गर्छन्। बेस क्याम्पबाट क्याम्प 2 जाँदा हिउँ पग्लिएर माथिबाट खस्ने चट्टान र 81 आउने हिम पहिरो यसको मुख्य चुनौती हो। यस्तै 8015 रकी समिट पुगेपछि धेरै आरोहीहरू मुख्य शिखर पुगेको भ्रममा पर्छन्, तर त्यहाँबाट मुख्य शिखर पुग्न अत्यन्तै जोखिमपूर्ण र तीखा हिउँका रिचहरू पार गर्नुपर्छ। 8000 भन्दा माथिको डेथ जोनमा अक्सिजनको मात्रा नगण्य हुन्छ। त्यसमाथि काराकोरमको मौसम छिनछिनमा बदलिन्छ। 100 किलोमिटर प्रति घन्टा भन्दा बढी गतिमा बहने जेट स्ट्रिम हावाले केही सेकेन्डमै तापमान -30 भन्दा तल झारिदिन्छ। हावाले थुपारेको कमजोर हिउँको थुप्रो जुनसुकै बेला भीषण स्ल्याब एभलान्चमा परिणत हुन सक्छ। 2008 केटुमा 11 र 2013 ब्रड पिकमै 3 इरानी आरोहीको ज्यान गएको घटनाले पनि काराकोरमको भयावह रूप देखाउँछ। 8000 भन्दा माथिको उचाइमा प्रकृति र मौसम अगाडि मानवीय शक्ति सधैँ परीक्षणमा हुन्छ। प्राविधिक रूपमा सजिलो मानिए पनि ब्रड पिकको अप्रत्याशित हिम पहिरोले हिमालमा साना गल्ती वा खराब मौसमको परिणाम कति घातक हुन्छ भन्ने पुनः पुष्टि गरेको छ। हाल काराकोरम क्षेत्रमा उद्धार टोलीहरू खटिएका छन्।
विश्व पर्वतारोहणको इतिहासलाई नयाँ मोड दिने एक साहसी नाम निर्मल पूर्जा अर्थात् निम्स दाई। ब्रिटिस गोर्खा र बेलायती जलसेनाको विशेष फौजबाट सुरु भएको यात्रा जसले विश्वका 14 8000 हिमाललाई मात्र 6 महिना 6 दिनमा चुमेर संसारलाई नै स्तब्ध बनाइदियो। आज तिनै साहसी आरोही पाकिस्तानको ब्रड पिकमा हिम पहिरोपछि बेपत्ता हुँदा सिङ्गो विश्व पर्वतारोहण समुदाय चिन्तित छ। आखिर को हुन् त निर्मल पूर्जा?
पाकिस्तानको ब्रड पिकमा गएको भीषण हिम पहिरोमा परि बेपत्ता भएका 10 आरोहीहरूको खोजी कार्य जारी छ। सो टोलीको नेतृत्व गरिरहनु भएको थियो विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा, जसलाई संसारले निम्स दाई भनेर चिन्दछ। हिमालको काखमा जन्मेका एक गोर्खाली योद्धाले कसरी विश्व पर्वतारोहणको आधुनिक इतिहास नै पुनर्लेखन गर्नुभयो त? म्याग्दीमा जन्मिनुभएका निर्मल पूर्जाले आफ्नो करियरको सुरुवात ब्रिटिस गोर्खा रेजिमेन्टबाट गर्नुभएको थियो। पछि उहाँ बेलायती जलसेनाको महत्त्वपूर्ण मानिने विशेष जलसेवामा छनौट हुने पहिलो गोर्खाली बन्नुभयो। तर उहाँको वास्तविक गन्तव्य त 8,000 मिटर माथिको डेथ जोनमा लेखिनु थियो। सन् 2019 उहाँले सुरु गर्नुभयो प्रोजेक्ट पसिबल, जहाँ मानिसहरूलाई एउटै 8,000 मिटर हिमाल चढ्न वर्षौँ लाग्थ्यो। निम्स दाईले विश्वका सबै 14 8,000 मिटर भन्दा अग्ला हिमालहरू मात्र 6 महिना 6 दिनमा सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभयो। उहाँको यही अद्भुत यात्रामा बनेको नेटफ्लिक्स डकुमेन्ट्री 14 पिक्स नथिङ इज इम्पोसिबलले विश्वभर नेपाल र नेपाली पर्वतारोहीको शान उच्च बनायो।
There are only 14 mountains in the world higher than 8,000 meters. The fastest time to climb all the 14 was 7 years.
The plan is to go and hit the summit directly.
If I can stay alive, I can do this in 7 months.
निर्मल पूर्जाको योगदान केवल व्यक्तिगत कीर्तिमानमा मात्र सीमित छैन। सन् 2021 16 जनवरीमा उहाँको सहनेतृत्वमा नेपाली आरोहीहरूको टोलीले हिउँदको समयमा मानव इतिहासकै पहिलो पटक केटु हिमालको सफल आरोहण गर्यो। यसअघि असम्भव मानिएको केटुको हिउँदे आरोहण गरेर उहाँहरूले विश्व सामु नेपाली शेर्पा र पर्वतारोहीहरू केवल गाइड मात्र होइनन्, विश्व पर्वतारोहणका सच्चा नायक हुन् भन्ने प्रमाणित गरिदिनुभयो। उहाँको निम्स दाई फाउन्डेसन मार्फत हिमाली क्षेत्रको वातावरण संरक्षण, हिमाली समुदायको कल्याण र युवा आरोहीहरूलाई प्रोत्साहन गर्ने काम निरन्तर भइरहेको छ। उहाँको साहसिक योगदानकै कदर गर्दै बेलायती महारानीबाट प्रतिष्ठित मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर पदकबाट समेत उहाँ विभूषित हुनुभएको छ। सधैँ नयाँ चुनौती रोज्न रुचाउने निम्स दाई यसपटक विश्वका 14 8,000 मिटर हिमाल दोस्रो पटक सफलताका साथ आरोहण गरेर अर्को नयाँ इतिहास रच्ने दौडमा हुनुहुन्थ्यो। यसै क्रममा पाकिस्तानको ब्रड पिकमा पुग्नुभएका उहाँ र उहाँको टोली अकस्मात भीषण हिम पहिरोको चपेटामा परेको छ। उहाँको सैटेलाइट ट्रैकिंग डिवाइस सक्रिय भएको र उद्धार टोलीहरू खटिएको खबरले अहिले सम्पूर्ण पर्वतारोहण प्रेमीहरूमा एउटा ठूलो आशा जागेको छ। जसले असम्भवलाई सम्भव बनाएर विश्व मानचित्रमा नेपालको नाम स्वर्ण अक्षरले लेखे, जसले सधैँ हार मान्नु हाम्रो रगतमा छैन भनेर करोडौँ मानिसलाई प्रेरित गरिरहे, तिनै साहसी योद्धा निर्मल पूर्जा र उहाँको टोली यति बेला प्रकृतिको कडा परीक्षामा छ। रेडियो नेपाल उहाँले स्थापना गर्नुभएको त्यही साहस, दृढ संकल्प र उच्च मनोबलका साथ ब्रड पिकको यो सङ्कटलाई जितेर सम्पूर्ण आरोहीहरूसहित सकुशल घर फर्कनुहुनेछ भन्ने पूर्ण विश्वास र कामना गर्दछ।
कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। मोरक्कोबाट हजारौँ आप्रवासीहरू स्पेनको स्वायत्त क्षेत्र सुइटामा प्रवेश गरेपछि सीमा क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न भएको छ। सीमा पार गर्ने क्रममा भएको भागदौड र जोखिमपूर्ण समुद्री मार्गका कारण कम्तीमा 9 जनाको मृत्यु भएको छ। अवस्था अव्यवस्थित बनेपछि सुइटाका स्थानीय अधिकारीहरूले स्पेन सरकारसँग राष्ट्रिय आपतकाल घोषणा गर्न तथा थप सुरक्षा बल र सेना परिचालन गर्न माग गरेका छन्।
स्थानीय स्पेनी सिभिल गार्डका अनुसार ठूलो संख्यामा मानिसहरू समुद्री किनार हुँदै प्रवेश गरिरहेकाले आप्रवासीहरूको यकिन संख्या निर्धारण गर्न कठिन भएको छ। प्रवेश गर्नेहरूमा अधिकांश मोरक्कोका युवा, महिला र बालबालिकाहरू रहेका छन्। विश्लेषकहरूका अनुसार स्पेनको सर्वोच्च अदालतले समुद्री मार्गबाट पुग्ने आप्रवासीहरूलाई कानुनी प्रक्रिया बिना तुरन्तै फिर्ता पठाउन नहुने फैसला गरेपछि आप्रवासीको संख्या बढेको हो। तर मोरक्कोका सामाजिक अभियन्ताहरूले भने गरिबी, बेरोजगारी र हिंसाबाट बच्न मानिसहरू युरोप छिर्न बाध्य भएको बताएका छन्। यसैबीच स्पेनको गृह मन्त्रालयले मोरक्को सरकारसँग मिलेर सीमा नियन्त्रण गर्न र अवैध रूपमा प्रवेश गरेकाहरूलाई फिर्ता पठाउन सहकार्य भइरहेको जनाएको छ। परिस्थितिको अनुगमन गर्न स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे मार्लास्काले सिउटाको भ्रमण गर्ने कार्यक्रम रहेको छ। उत्तर अफ्रिकी तटमा रहेको सिउटा युरोपेली संघको बाह्य सीमा भएकाले अफ्रिकाबाट युरोप सिर्ने प्रमुख मार्ग मानिन्छ। यसअघि मे 2021 पनि 8,000 भन्दा बढी आप्रवासी प्रवेश गर्दा स्पेन र मोरक्को बीच कूटनीतिक तनाव सृजना भएको थियो।
कार्यक्रममा एउटा खेलकुद सम्बन्धी प्रसङ्ग। विश्व फुटबलको सर्वोच्च निकाय फिफा यति बेला गम्भीर आन्तरिक विवाद र राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेपछि विवाद चुलिएको छ। यसै क्रममा फिफाका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डोइरोले पदबाट राजीनामा दिएका छन् भने एसियाली फुटबल, युरोपियन युनियन र कन्काकाफ जस्ता शक्तिशाली महासङ्घहरू इन्फान्टिनोको योजनाको विपक्षमा उभिएका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
फिफाका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डोइरोले इन्फान्टिनोको प्रस्तावलाई फुटबलका लागि खराब सम्झौता र फुटबलको भविष्यलाई नै लिलामी गर्ने खेल भन्दै आफ्नो पदबाट राजीनामा दिनुभएको छ। 4 वर्ष 11 महिनादेखि फिफाको रणनीतिक तथा शासन सम्बन्धी वरिष्ठ सल्लाहकार रहनुभएका पूर्व लगानी बैङ्कर कोर्डोइरोले यो सम्झौताले फुटबलको मूल मर्ममै प्रहार गर्ने चेतावनी दिनुभएको छ। फिफाको भूमिका जुनसुकै मूल्यमा व्यावसायिक प्रतिफल अधिकतम बनाउनु होइन, यसको जिम्मेवारी भावी पुस्ताका लागि फुटबलको संरक्षण र सुदृढीकरण गर्नु हो। जब यी सिद्धान्तहरू बीच द्वन्द्व हुन्छ, फुटबल पहिलो प्राथमिकतामा हुनुपर्छ, कोर्डोइरोको भनाई। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्न फिफा फरवर्ड इन्टरप्राइजेज नामको एउटा छुट्टै व्यवसायिक सहायक कम्पनी स्थापना गर्ने र त्यसमा तेस्रो पक्ष अर्थात् निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने प्रस्ताव गर्नुभएको थियो। लगानी बैङ्क जेपी मोर्गनले तयार पारेको 25 पृष्ठको दस्तावेज अनुसार यो योजना लागू भए सन् 2035-39 चक्रमा प्रत्येक सदस्य सङ्घलाई प्राप्त हुने रकम बढाएर 2,40,00,000 युरो पुर्याउने लक्ष्य राखिएको छ। यस योजना अन्तर्गत अमेरिकी भेन्चर क्यापिटल कम्पनी थ्राइभ इन्टरनलले लगानीकर्ता समूहको नेतृत्व गर्ने अपेक्षा गरिएको छ, जुन कम्पनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नरका भाइ जोसुआ कुस्नरले स्थापना गर्नुभएको हो। तर यो योजनाको विरोधमा महासङ्घहरू एक ढिक्का भएका छन्। एसियाली फुटबल महासङ्घले फिफाले सरकारवाला र सदस्य सङ्घहरूसँग पर्याप्त परामर्श नै नगरी एकलौटी रूपमा निर्णय लाद्न खोजेको आरोप लगाएको छ। फिफा विश्वकप सम्पूर्ण विश्व फुटबल परिवार हो, यसको भविष्य सबै महासङ्घ र सदस्य सङ्घहरूको आवाज प्रतिबिम्बित गर्ने संस्था मार्फत सामूहिक रूपमा तय गरिनुपर्छ। प्रतियोगिताको एकता र विश्वव्यापी चरित्रलाई कमजोर पार्ने कुनै पनि प्रस्तावमा पुनर्विचार गरिनुपर्छ, एएएफसीले भनेको छ। एएएफसीको विरोधसँगै युरोपेली फुटबलको नियामक निकायले फिफाको योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिँदै विपक्षमा मतदान गरेको छ। त्यसको केही घण्टामै यो वर्षको विश्वकप आयोजक क्षेत्र कन्काफले पनि वक्तव्य जारी गर्दै इन्फान्टिनोको प्रस्ताव अस्वीकार गरेको छ। फिफाका कुल 291 सदस्यमध्ये प्रस्ताव पारित हुन 106 सदस्यको समर्थन आवश्यक पर्छ, तर युईएफएको 55, कन्काफको 35 र एएएफसीको 46 गरी 136 राष्ट्र विपक्षमा उभिएपछि इन्फान्टिनोको योजना स्वीकृत हुने सम्भावना लगभग समाप्त भएको देखिएको छ। उता फिफाले भने आफ्ना योजनाको बचाउ गर्दै कसैले फुटबल बेचिरहेको छैन र गलत सञ्चार माध्यम रिपोर्टका कारण परामर्श प्रक्रिया प्रभावित भएको दावी गरेको छ। तथापि आफ्नै वरिष्ठ सल्लाहकारको राजीनामा र शक्तिशाली महासङ्घहरूको बहिष्कारको चेतावनीले फिफा अध्यक्ष जियानी इन्फान्टिनो यति बेला अहिलेसम्मकै ठूलो राजनीतिक तथा प्रशासनिक अप्ठ्यारोमा घेरिनु भएको छ। फिफाभित्र चर्किएको यो व्यावसायिक र राजनीतिक लडाईँले विश्व फुटबलको सर्वोच्च प्रतियोगिता विश्वकपको भावी दिशा कता लैजाला त्यो भने हेर्न बाँकी नै छ।
आज शुक्रबार, शुक्रबारको कला साहित्यमा प्रशंसनीय नेतृत्व पुस्तकको बारेमा चर्चा गर्दैछौँ। प्रशंसनीय खोजको दर्शनमा आधारित नेतृत्व, सुशासन र विकास व्यवस्थापन सम्बन्धी पुस्तक प्रशंसनीय नेतृत्व सार्वजनिक गरिएको छ। स्थानीय सरकारको योजना तर्जुमा विकास व्यवस्थापन तथा प्रशंसनीय खोजका विज्ञ डाक्टर आरसी लामिछानेद्वारा लिखित उक्त पुस्तकमा नेतृत्वलाई समस्या र कमजोरीमा केन्द्रित गर्ने परम्परागत सोचभन्दा सम्भावना, क्षमता, सफलता र सहकार्यमा आधारित दृष्टिकोण अपनाउनु पर्ने विषयमा चर्चा गरिएको छ। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
प्रशंसनीय खोजका विज्ञ डाक्टर आरसी लामिछानेद्वारा लिखित 23 अध्यायमा विभाजित पुस्तक प्रशंसनीय नेतृत्वले नेतृत्व विकास, मानव स्रोत व्यवस्थापन, सकारात्मक सञ्चार, द्वन्द्व व्यवस्थापन, सामाजिक न्याय, जलवायु परिवर्तन, स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, अन्तर्राष्ट्रिय अनुभव र समाजवाद उन्मुख आर्थिक विकास लगायतका विषयलाई प्रशंसनीय खोजको अवधारणा मार्फत व्याख्या गरेको छ। पुस्तक राजनीतिक नेतृत्व, जनप्रतिनिधि, प्रशासक, विकासकर्मी, शिक्षाविद तथा अनुसन्धानकर्ताका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ। लेखक डाक्टर आरसी लामिछानेका अनुसार संघीय, प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिका लागि यो पुस्तक नेतृत्व सम्बन्धी सैद्धान्तिक सामग्री मात्र नभई नीति निर्माण, प्रभावकारी शासन, जनविश्वास अभिवृद्धि तथा सकारात्मक रूपान्तरणका लागि व्यवहारिक मार्गदर्शनका रूपमा तयार गरिएको हो। पुस्तकमा संसदको भूमिका, प्रमाणमा आधारित नीति निर्माण, समावेशी नेतृत्व, दीर्घकालीन विकास दृष्टिकोण तथा सहकार्यमा आधारित निर्णय प्रक्रियालाई पनि प्राथमिकताका साथ समेटिएको छ। यसका साथै पुस्तकमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास, योजनाबद्ध विकास, सकारात्मक सञ्चार, समूह निर्माण र समावेशी शासनको अभ्यास मार्फत जनप्रतिनिधिलाई विकासका नयाँ सम्भावना पहिचान गर्न प्रेरित गर्ने प्रयास गरिएको छ। पुस्तकमा रुवान्डा र चीनका विकास अनुभवलाई पनि उदाहरणको रूपमा समावेश गरिएको छ। ती अनुभवका आधारमा स्थानीय स्रोत, सिप, उद्यम र सामाजिक पुँजीको सदुपयोग गर्दै रोजगारी सृजना, उत्पादन वृद्धि, सामाजिक न्याय र दिगो विकासलाई अघि बढाउने उपायबारे चर्चा गरिएको छ। यसै सन्दर्भमा घटना र विचारको आजको कार्यक्रममा पुस्तक प्रशंसनीय नेतृत्वका लेखक डाक्टर आरसी लामिछानेसँग छोटो कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम घटना र विचारमा।
हस्, धन्यवाद।
प्रशंसनीय नेतृत्व पुस्तक के का लागि र कसका लागि?
खास गरी यो प्रशंसनीय नेतृत्व पुस्तक चाहिँ नेपालमा नेतृत्वको क्षेत्रमा कार्यरत सबै तहका नेतृत्व गर्ने व्यक्तिहरूको लागि उपयुक्त एउटा मार्गदर्शकको रूपमा हो। र अब यो के का लागि भन्दाखेरि, नेतृत्वको प्रयासले आफ्नो सङ्घ संस्था, परिवारदेखि सङ्घ संस्थासम्म सकारात्मक रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने कुरा जानकारी गराउने उद्देश्यका साथ यो लेखिएको पुस्तक हो।
पुस्तकको शीर्षकमा रहेको प्रशंसनीय नेतृत्व र प्रशंसनीय खोज, एप्रिसिएटिभ इन्क्वायरी भन्नाले के बुझिन्छ, यसले परम्परागत नेतृत्व सोचभन्दा कसरी फरक दृष्टिकोण प्रस्तुत गर्छ?
प्रशंसनीय नेतृत्व अथवा प्रशंसनीय खोज भनेको के हो भने, त्यहाँ रहेका सकारात्मक कुराहरूको उत्खनन गर्ने, ती कुराहरूको खोज गर्ने र के कारणले गर्दाखेरि विगतमा हामी सफल भएका थियौँ, कसरी हामीले सफलता प्राप्त गरेका थियौँ भन्ने कुराहरूको विश्लेषण गर्ने हो। र यो परम्परागत नेतृत्व शैलीभन्दा किन फरक छ भने, यो सहकार्यमा विश्वास गर्छ। यो प्रशंसनीय नेतृत्वको काम भनेको आफ्ना अनुयायीहरूलाई सँगसँगै लिएर हिँड्ने र उत्प्रेरित गर्ने हो। खास गरी आफ्ना अनुयायीहरूलाई मैले गर्न सक्छु, हामीले गर्नपर्छ भनेर उत्प्रेरणा गर्दै सँगसँगै लिएर हिँड्ने नेतृत्व हो। यसले आदेश दिँदैन, यसले कमान्ड गर्दैन।
यहाँले पुस्तकमा समस्या होइन सम्भावना केन्द्रित नेतृत्वको चर्चा गर्नुभएको छ। नेपालको अहिलेको राजनीति र प्रशासनिक सन्दर्भमा यो दृष्टिकोण किन आवश्यक छ?
नेपाल सम्भावनै सम्भावनाले भरिएको देश हो, तर कुनै पनि तहको नेतृत्वले सम्भावना नखोजी विगतका समस्यामा मात्रै रुमलिएको कारण हाम्रो देश यथास्थितिभन्दा माथि उठ्न सकेन। त्यसकारण हर तहका नेतृत्व, चाहे ती जनप्रतिनिधि हुन् अथवा कर्मचारी हुन् अथवा गैर सरकारी संस्थामा कार्यरत नेतृत्व होस् अथवा व्यापारिक सङ्घ संस्थामा कार्यरत नेतृत्वहरू हुन्, सबैले सम्भावना खोज्ने र सम्भावनालाई कसरी यथार्थमा परिणत गर्न सकिन्छ भन्ने कुरा सिक्ने हो भने हाम्रो देश विद्युतीय गतिमा रूपान्तरण हुन्छ। त्यसकारण यो हाम्रो देशको रूपान्तरणको मार्गचित्र पनि हो।
पुस्तकमा रुवान्डा र चीनका केही अनुभव पनि समावेश छन्। नेपालले यी अनुभवबाट के सिक्न सक्छ संक्षिप्तमा भन्नु?
1994 सय दिनमा 10 लाख मानिसहरू जाने मर्ने गरी हत्या भएको थियो रुवान्डामा। त्यो देश अहिले दक्षिण अफ्रिकाको अत्यन्तै विकसित देश हो र गएको कोभिडमा चीन र चिनिया जनताले सरकारसँग हातेमालो कसरी गरेर त्यत्रो कोभिडबाट पार पाउन सके भन्ने 16 कथाहरू यसमा राखिएको छ। त्यसकारण यी दुईटै सिकाइ नेपालको लागि अत्यन्तै प्रेरणादायी हुन्छन्। त्यहाँबाट हाम्रा सबै तहका नेतृत्वले र जनताले पनि धेरै सकारात्मक कुराहरू सिक्न सक्नुहुन्छ, त्यसकारण त्यो राखिएको
हो। अन्त्यमा प्रशासनिक नेतृत्व पुस्तक मार्फत समग्र पाठकवर्गलाई दिन चाहनुभएको मुख्य सन्देश के हो?
प्रत्येक नेपालीहरूसँग अथाह सम्भावना छ, त्यो सम्भावना खोज्ने कसरी भन्ने कला सिकाउनको लागि प्रशंसनीय नेतृत्वको पुस्तक प्रस्तुत गरिएको हो।
हुन्छ, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धन्यवाद।
हस्, धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो प्रशंसनीय खोजका विज्ञ तथा पुस्तक प्रशंसनीय नेतृत्वका लेखक डाक्टर आरसी लामिछाने। पुस्तक प्रशंसनीय नेतृत्वमा प्रस्तुत अवधारणा, सिद्धान्त र व्यवहारिक अभ्यासलाई संसद सदस्य, पालिका प्रमुख तथा उपप्रमुख, जनप्रतिनिधि तथा विभिन्न सार्वजनिक र निजी संस्थाका नेतृत्वकर्ताले आफ्नो कार्यशैलीमा आत्मसात गर्न सके प्रभावकारी नेतृत्व विकास, सुशासन प्रवर्धन र जनविश्वास अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छ। साथै समस्या केन्द्रित सोचभन्दा सम्भावना र सहकार्यमा आधारित नेतृत्व संस्कृतिको विकासले नीति निर्माण, सेवा प्रवाह तथा विकास व्यवस्थापनलाई थप परिणाममुखी बनाउन मद्दत पुग्न सक्छ। यस्ता अभ्यासले स्थानीयदेखि राष्ट्रिय तहसम्म समावेशी, न्यायपूर्ण र दिगो विकासलाई टेवा पुर्याउँदै राष्ट्रिय रूपान्तरणको प्रक्रियालाई समेत गति दिने अपेक्षा गरिएको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।